बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद बैदी शराफत हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है इस्लामाबाद में सियासी बहरान और कशीदगी, तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। नज़र आज के प्रोग्राम में हम इस्लामाबाद की मौजूदा सूरत हाल के तनाजुर में इस रुख से गुफ्तगू करेंगे कि पाकिस्तान में वाज़ तौर पर दो सियासी महाज मारज वजूद में आ चुके हैं और दोनों महाज एक दूसरे के आमने सामने हैं। एक महाज के अफराद इस्लामाबाद में पार्लियामेंट हाउस के सामने शाहराह दस्तूर पर मौजूद हैं और दूसरे महाज की बाज़ जमातें भी खम ठोंक रही हैं। पश्तूनख्वा मिल्ली अवामी पार्टी ने पूरे पाकिस्तान में तहरीक इंसाफ और पाकिस्तान अवामी तहरीक के धरनों के खिलाफ मुजाहरों और धरनों की धमकी दी है, जिसकी अवामी नेशनल पार्टी ने हिमायत की है। अगर बाज़ दीगर जमातें भी उनके साथ आ गईं तो सूरत हाल क्या बनेगी? दोनों महाजों में तसादुम का कितना इम्कान है और इस तसादुम का नतीजा क्या हो सकता है? बाज़ हल्के बार बार इस तसादुम के नतीजे में तीसरी ताकत के सामने आने का खदशा जाहिर कर रहे हैं। इस बारे में भी हम आज के प्रोग्राम में गुफ्तगू करेंगे, लेकिन पहले हमारी रिपोर्ट।
पाकिस्तान में आज़ादी और इंकलाब का बहरान जारी है और हुकूमत और उसके मुखालिफीन अपने अपने मौकिफ पर बदस्तूर जोर दे रहे हैं और इमरान खान जहां बार बार पाकिस्तानी वज़ीर आज़म नवाज शरीफ के इस्तीफे का मुतालबा दोहरा रहे हैं, वहीं नवाज शरीफ और उनकी हुकूमत के मुख्तलिफ जिम्मेदारों की जानिब से इस्तीफा न दिए जाने का भी बार बार ऐलान किया जा रहा है और हुकूमत और इनकलाब आज़ादी का मुतालबा करने वालों के दरमियान इस कशमकश से आज़ादी इनकलाब तक जल्द रसाई का ख्वाब लिए इस्लामाबाद पहुँचने वालों का इंतज़ार तवील हो रहा है और बहुत से लोग मायूसी से अपने घरों को लौट रहे हैं। हालांकि ये बहरान अब भी पूरी शिद्दत के साथ जारी है और अब भी तक उसका कोई वाज़े हल नज़र नहीं आया है। दरियासना पाकिस्तान के वज़ीर आज़म नवाज शरीफ और आर्मी चीफ जनरल राहील शरीफ के दरमियान मंगल के रोज़ मुलाकात हुई है, जिसमें मौजूदा सियासी बहरान पर तबादला ख्याल किया गया है। पाकिस्तान के सरकारी ज़राए के मुताबिक मुलाकात में वज़ीर आज़म नवाज शरीफ और आर्मी चीफ जनरल राहील शरीफ ने इस बात पर इत्तफाक किया है कि मौजूदा सियासी सूरत हाल को बेहतर मुल्की मफाद में हल किया जाएगा। ऐसे हालात में कि जब इस्लामाबाद में धरना जारी है और बहरान के हल की बज़ाहिर कोई उम्मीद नज़र नहीं आती, पाकिस्तान के वज़ीर आज़म और आर्मी चीफ की मुलाकात को काफ़ी अहमियत दी जा रही है, ख़ास तौर पर इसलिए भी कि इस्लामाबाद में जारी धरनों के बाद पाकिस्तान के आर्मी चीफ और वज़ीर आज़म के दरमियान ये पहली मुलाकात है। इस मुलाकात के असरात यकीनन बहुत जल्द रूनुमा होंगे, लेकिन फिलहाल तो इमरान खान नया पाकिस्तान बनाने पर मुसिर है, जबकि नया पाकिस्तान बनाने के लिए इस्लामाबाद में धरने पर बैठे लोगों की वजह से इलेक्शन कमीशन का वो इजलास भी नहीं हो सका जिसमें इंतखाबात में धांधली पर तबादला ख्याल होना था, क्योंकि धरने की वजह से रास्ते बंद हैं और शुरका इजलास में हाजिर नहीं हो सके। हालांकि सुप्रीम कोर्ट के जजों ने रवायती रास्ता छोड़कर मुतबादिल रास्ता इख्तियार किया और वो अदालत में पहुंचने में कामयाब रहे। हालांकि चीफ जस्टिस ने जजेस से कहा था कि वो उसी रास्ते से अदालत जाएं जिसे वो मामूल के मुताबिक इस्तेमाल करते हैं और शाहराह दस्तूर को अवामी मिल्कियत बताते हुए मुजाहिरीन को उसे खाली करने का हुक्म दिया था। ताहम इमरान खान का कहना है कि हुक्म हमारे ऊपर आयद नहीं होता। बहरहाल जजों ने मुतबादिल रास्ता अख्तियार किया और अदालत पहुंच गए और अब सवाल ये है कि पाकिस्तान में मौजूदा बहरान के फरीकों में से कौन सा फरीक रवायती रास्ता छोड़कर मुतबादिल रास्ता अख्तियार करके मंजिल तक पहुंचने की कोशिश करता है। फिलहाल हालात ये हैं कि तजिया निगारों के मुताबिक इमरान खान ऐसे ऐसे मुतालबात कर रहे हैं जो खुद एक मुअम्मे को तश्कील दे रहे हैं, जिसे हल करना शायद खुद उनके बस की बात भी नहीं होगी। नवाज शरीफ का इस्तीफा, दोबारा इंतखाबात, पार्लियामेंट की तहलील, इंतखाबी कवानीन, कानूनी पेचीदगियां, शफाफ इंतखाबात और मुमकिन इंतखाबात के बाद फातह पार्टी के अलावा तमाम पार्टियों के इत्तेफाक ऐसे उमूर हैं जिन्हें अगर एक साथ मिलाकर देखा जाए तो इमरान खान के मुतालबात के बतन से दसियों ऐसे सवालात जन्म लेते हैं जिनका जवाब कम से कम अभी किसी के पास नहीं है।
ناظرین، اسلام آباد میں تحریک انصاف اور عوامی تحریک کے دھرنوں کے تعلق سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی. دونوں پارٹیوں کے دھرنے جاری ہیں اور دونوں جماعتوں کے رہنماؤں نے صاف اور واضح طور پر یہ اندیا دیا ہے کہ وہ نواز شریف کے مستعفی ہونے تک اپنے دھرنے جاری رکھیں گے. اس وقت صورتحال یہ ہے کہ پاکستان کی سیاسی جماعتیں واضح طور پر دو محاذوں میں تقسیم ہو چکی ہیں. ایک محاذ تحریک انصاف اور پاکستان عوامی تحریک کا ہے جس کو ایک آدھ نام کی سیاسی جماعتوں کی حمایت حاصل ہے، جبکہ اس کے مقابلے میں حکومت اور مسلم لیگ نون کو پیپلز پارٹی، متحدہ قومی موومنٹ، پشتونخوا ملی عوامی پارٹی، عوامی نیشنل پارٹی کے ساتھ ہی جماعت اسلامی اور جمعیت علماء کی حمایت بھی حاصل ہے. ایک محاذ حکومت کے مستعفی ہونے کے مطالبے پر بزد ہے تو دوسرا محاذ ہر حال میں حکومت کو بچانے پر کمر بستہ نظر آتا ہے. ظاہر ہے کہ پارلیمنٹ میں اس محاذ کو اکثریت حاصل ہے، لہٰذا اس محاذ کا کہنا ہے کہ پارلیمنٹ کا فیصلہ ہے کہ وزیراعظم نواز شریف عہدے پر باقی رہیں گے. اس مطالبے کو چھوڑ کے دوسرے مطالبات پر غور کیا جا سکتا ہے. تحریک انصاف اور پاکستان عوامی تحریک کے محاذ کا کہنا ہے کہ حکومت کے مستعفی ہونے کا مطالبہ اگر پورا نہ ہو تو دیگر مطالبات پر عمل ہو ہی نہیں سکتا. بہرحال تو آئیے چلتے ہیں کراچی چلتے ہیں، سب سے پہلے جہاں آغا مسعود حسین صاحب ہمارے اسٹوڈیو میں موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں. آغا مسعود حسین صاحب، السلام علیکم. جناب، کیا صورتحال ہے اس وقت اسلام آباد اور اسی کے ساتھ ملک کے دیگر علاقوں میں سیاسی تناؤ اور کشیدگی کی؟
وعلیکم السلام. دیکھیے، جہاں تک سیاسی تناؤ اور کشیدگی کا تعلق ہے وہ تو اپنی جگہ موجود ہے، لیکن میں آپ کی خدمت میں بڑے مؤدبانہ انداز سے یہ عرض کر رہا ہوں کہ پاکستان کے اکثریت جو ہے وہ تبدیلی کی خواہش مند ہے اور ان کو یہ یقین ہے کہ الیکشن میں باقاعدہ دھاندلی ہوئی اور الیکشن خریدے گئے ہیں. نواز شریف کے پاس بے پناہ ناجائز دولت ہے، جس طرح آصف زرداری کے پاس ناجائز دولت ہے، تو انہوں نے الیکشن کو خریدا. اور یہ ہے کہ اس میں جو لوگ شامل تھے نگراں حکومت میں، جیسے نجم سیٹھی ہوئے، جسٹس رمدے تو خیر شامل نہیں تھے، لیکن انہوں نے، افتخار چودھری نے اور دیگر لوگوں نے پس پشت اس میں بڑا کردار ادا کیا. اور یہی وہ لوگ ہیں کہ جنہوں نے نواز شریف کو مشورہ دیا تھا کہ آپ الیکشن جو ہے نا اس طریقے سے آپ اپنے ریٹرننگ آفیسرز اپنے مقرر کریں. پھر جہاں تک فخر الدین کا تعلق ہے، وہ بیچارے جو ہیں بڑے کمزور آدمی ہیں، اور وہ جب سے 18ویں ترمیم منظور ہوئی ہے پاکستان کے پارلیمنٹ میں، سارے اختیارات جو تھے وہ پروونسز یعنی صوبوں کو مل گئے. تو میں یہ سمجھ رہا ہوں کہ جو قادری صاحب کا، عمران صاحب کا جو اس سلسلے مطالبہ ہے وہ بالکل جائز ہے. اور اگر دیکھیں، یہ لوگ سمجھ نہیں پا رہے کہ اب پاکستان بدل گیا ہے. پاکستان میں میڈیا جو ہے وہ مکمل آزاد ہے، اور اگر یہ مکمل آزاد میڈیا نہیں ہوتا تو یقینی طور پر یہ ہے کہ پہلے آپ کی باری ہے، پھر میری باری ہے، پھر آپ کی باری ہے، تو یہ سلسلہ شروع ہوتا. لیکن اب کیونکہ یہ ہے کہ باقاعدہ لوگوں کو یہ معلوم ہو گیا، ان کو یہ ادراک ہے کہ جو کچھ بھی ہوا ہے 2013 مئی کے انتخابات میں وہ دھاندلی ہوئی ہے، تو اس لیے دیکھیے عمران خان صاحب یا طاہر القادری صاحب جو ہیں، جس طریقے سے جو مطالبہ کر رہے ہیں، وہ کوئی کم پڑھے لکھے لوگ نہیں ہیں، وہ بہت اعلیٰ تعلیم یافتہ ہیں. جہاں تک قادری صاحب کا تعلق ہے، اسلامی دنیا کے بڑے بہترین اسکالر ہیں. ان کے ساتھ جو لوگ شامل ہیں، یا طاہر جہاں عمران خان صاحب کے ساتھ شامل لوگ ہیں، یہ لوگ بھی مطلب یہ کہ اپنی سماجی حیثیت میں بڑے مقبول لوگ ہیں. تو چنانچہ یہ جو مطالبہ ہے کہ جناب نواز شریف صاحب مستعفی ہوں، میں یہ سمجھتا ہوں کہ ہم وہ تمام لوگ، میڈیا کے لوگ بھی اس سے اتفاق کرتے ہیں، کیونکہ دیکھیے دنیا بھر میں جہاں پہ بھی حکومت کے بارے میں اس قسم کے شکوک اور شبہات پائے جاتے ہیں، وہاں دوبارہ الیکشنز ہوتے ہیں. اگر نواز شریف صاحب یہ سمجھ رہے ہیں کہ انہوں نے دھاندلی نہیں کی ہے اور وہ بڑے منصفانہ طریقے سے اقتدار میں آئے، تو انتخابات کرا دیں. جاپان میں بھی یہ ہوتا ہے، اٹلی میں کئی بار ایسا ہوا ہے، بہت سے ڈیولپنگ کنٹریز میں اس قسم کی مثالیں موجود ہیں. تو وہ اگر یہ سمجھتے ہیں کہ وہ بالکل جائز ہیں اور ان پر کوئی اس قسم کے الزامات جو ہیں وہ بالکل بے بنیاد ہیں، تو الیکشن کرا دیں. 6 مہینے کے اندر انتخابات ہو جاتے ہیں، کانسٹیٹیوشن میں اس کی بالکل گنجائش ہے. لیکن ان کو معلوم ہے क्योंकि अगर उन्होंने इख्तदार छोड़ा और यह है कि निगरान हुकूमत या कोई भी ऐसी हुकूमत के जो जो इस पूरे इंतखाबात को निगरानी करेगी, वो जाहिर है कि फिर इस तरीके से ये इंतखाब में नहीं आ सकते। तो यही वजह है कि वो बिल्कुल रुके हुए हैं। लेकिन मैं आपसे बता दूं कि ये ज्यादा अरसे तक धरने और ये नहीं चलेंगे, पाकिस्तान की फौज मुदाखलत करेगी, क्योंकि सबसे ज्यादा अगर किसी किस्म का थ्रेट है तो वो पाकिस्तान की फौज को है, क्योंकि उनको मालूम है कि ये सियासतदान तो जो है अपनी 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 बोलियां बोल के उड़ जाएंगे, और जो सबसे ज्यादा बोझ पड़ेगा इक्तसादियात का पाकिस्तान को बचाने का, पाकिस्तान और पाकिस्तान के खिलाफ खुदा ना खास्ता अगर कोई जारियत होती है तो उसका सीना जो है वो भी फौज के फौज अपना पेश करेगी। तो वो ये समझते हैं कि सियासतदान किस किस्म के हैं। तो मैं समझता हूँ कि 2-3 दिन के अंदर ये फैसला हो जाएगा और नवाज शरीफ साहब जो है वो नहीं रह सकेंगे। हालांकि आपको मैं बता दूं कि अल्ताफ हुसैन साहब ने एक बहुत अच्छी तजवीज पेश की थी गुज़श्ता हफ्ते। उन्होंने कहा था कि नवाज शरीफ साहब अगर ये चाहते हैं कि वो धांधली नहीं की तो अपने किसी और नायब को जो है आप वजीर आजम बना दीजिए और वो खुद हैसियत एक पार्लियामेंट के मेंबर की हैसियत से बैठे। तो ये तजवीज ही बहुत अच्छी है, इसके लिए भी नवाज शरीफ साहब तैयार नहीं है। और अभी आपकी खिदमत में याद करना चाहता हूँ कि अभी वो जो ट्रिब्यूनल कायम हुआ था, जो एक कमीशन कायम हुआ था, उसने आज फैसला दे दिया है कि जो लाहौर में मॉडल टाउन में 17 जून को जो कत्लेआम हुआ है उसमें शहबाज शरीफ शामिल हैं और मशवरा जो है नवाज शरीफ का था। तो अब तो ये तो बाकायदा इनको तो अगर कोई भी हुकूमत आती है और मुकदमा चलता है तो ये तो फांसी घाट पे चले जाएंगे। अगर भुट्टो को एक आदमी के कत्ल के सिलसिले में जिस पर के अदालत जो थी मुत्तफिक नहीं थी, अगर उनको फांसी हो सकती है तो फिर ये कैसे बचेंगे। तो ये सूरत हाल बड़ी गंभीर है। और जिन पॉलिटिकल पार्टी की आपका जिक्र कर रहे हैं वो तो महज दिखाने के लिए इनके साथ हैं, कोई पॉलिटिकल पार्टी हकीकत माने में इनके नहीं है। असफंदियार वली खान की ANP, असफंदियार वली खान ने जितना करप्शन पाकिस्तान में किया है उसकी मिसालें कम मिलती हैं। यही वजह है कि खैबर पख्तूनख्वा में इनका कोई तरफदार भी नहीं है। तो ये सब दिखाने के लिए, बचाने के लिए, जितने चोर हैं अपने आप को बचाने के लिए ये हुकूमत की छतरी के लिए बैठे हैं, लेकिन दिल से इनके साथ नहीं है। सूरत हाल तब्दील हो रही है। मैं तो आपसे ये बहसियत एक सहाफी के 2-3 दिन में ये फैसला हो जाएगा।
बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया। और नाज़रीन, इस वक्त हमारा टेलीफोन लाइन के ज़रिए राबिता बरकरार हुआ है पाकिस्तान में मुकीम बेल्जियम में मुकीम पाकिस्तान के एक सीनियर तज़िया निगार और साबिक सियासतदान मोहम्मद फैसल खान साहब से। तो आइए देखते हैं खान साहब इस बारे में क्या कहते हैं। खान साहब, अस्सलाम वालेकुम। जी फैसल खान साहब से लगता है कि राबिता अभी बरकरार नहीं हुआ है। लंदन स्टूडियो चलते हैं जहां पाकिस्तान के एक और तजिया निगार मुशर्रफ हुसैनी साहब मौजूद हैं। मुशर्रफ हुसैनी साहब, अस्सलाम वालेकुम। हुसैनी साहब,
अस्सलाम वरहमतुल्लाह। जनाब,
इस्लामाबाद में जारी धरनों और मुल्क के सियासी माहौल को आप किस नजर से देखते हैं?
जनाब, पाकिस्तान की सियासत सबसे पहले एक म्यूजिकल चेयर्स की सूरत इख्तियार कर गई थी
जी,
और बारियां लगी हुई थी दो मेन जमातों की, जो इसमें नवाज मुस्लिम लीग और पाकिस्तान पीपल्स पार्टी शामिल है
जी।
और मुल्क की सूरत हाल, अगर अवाम की सूरत हाल को देखा जाए तो वो बेसिक जरूरियात को तरस के रह गए थे। लोग, तालीम का शोबा देख लिया जाए तो वो लोग अपने बच्चों को एक मयारी तालीमी इदारे में दाखिल कराने के काबिल नहीं रहे, और अगर देखा जाए कि रोटी कपड़ा मकान जो बेसिक जरूरियात हैं उनको तरस रहे हैं, इज्जत तो आबरू तक इन लोग जो है ना वो उससे हाथ धो बैठे हैं, मगर 3 वक्त की का खाना जो है लोगों को मैसर नहीं है। और इस सूरत हाल में पॉलिटिकल पार्टीज जो जमहूरियत का राग अलाप रही थी, गो के वो जमहूरियत का नाम ले रही हैं लेकिन प्रैक्टिकली जमहूरियत कहीं मौजूद नहीं है
जी।
एक वाज अक्सरियत ऐसी है जिसको जमहूरियत की जीम का भी इल्म नहीं है कि जमहूरियत क्या चीज़ होती है। जमहूरियत के नाम पर लोग आते हैं इक्तदार में, और इक्तदार में आने के बाद अपनी मर्जी के फैसले ठोंसते हैं लोगों के ऊपर, जिनका अवाम की फलाह बहबूद के साथ कोई ताल्लुक नहीं होता, ये पहली बात है। दूसरी बात, जिन नजरियात के तहत वो लोग आते हैं, जो वादे वईद करते हैं, उन वादे वईद को पूरे करने में भी उनका कोई अमल दखल नहीं होता। यानी निज़ाम टोटली जो है, मैं कहूंगा कि इस वक्त जो है वो डिरेल हो चुका है। असल जमहूरियत है ही नहीं, पूरी जमहूरियत डिरेल हो चुकी है इस वक्त। मिसाल ये है कि जो डिरेल जमहूरियत है, लोग उसको कह रहे हैं कि इसको इस पटड़ी से, ट्रैक से हटने नहीं देना, जिनमें अक्सरियत सियासी जमातों की शामिल है, जबकि दो जमातें इस वक्त मेनली और उनके साथ उनके इत्तेहादी हलीफ जमातें और भी हैं जिनमें पाकिस्तान तहरीक इंसाफ शामिल है, पाकिस्तान अवामी तहरीक शामिल है, और पाकिस्तान अवामी तहरीक के साथ सुन्नी इत्तेहाद काउंसिल और मजलिस वहादत मुस्लिमीन मजहबी जमातें ये इकट्ठी खड़ी हो गई हैं। यानी मजहबी जमातें पाकिस्तान अवामी तहरीक की सरकर्दगी में और लिबरल जमातों की सरकर्दगी जो है इस वक्त सरबराही जो कर रहे हैं वो पाकिस्तान तहरीक इंसाफ। यानी आप देख लीजिए कि मजहबी फिक्र रखने वाले लोग भी और लिबरल फिक्र रखने वाले लोग भी दोनों इस नतीजे पर पहुंच गए हैं कि जमहूरी सिस्टम की इसलाह होनी चाहिए। जिस अंदाज में जमहूरियत को ले जाया जा रहा है यह किसी काम की नहीं, ना मुल्क की बेहतरी है ना हमारी फॉरेन पॉलिसी किसी काम की रही है। सिर्फ और सिर्फ इस वक्त जो है सियासत एक इंडस्ट्री बन के रह गई है जहां लोग करोड़ों की इन्वेस्टमेंट करके इख्तदार में आते हैं और उसके बाद अरबों कमाने के चक्रों में होते हैं कि किस तरीके से अरबों कमाएं वो। ये जो सिस्टम है इसको वो कह रहे हैं कि जमहूरियत का सिस्टम है, हम इसको डिरेल नहीं होने देंगे। और दूसरी तरफ पाकिस्तान तहरीक इंसाफ और अवामी तहरीक वो कहते हैं कि असल जमहूरियत की जो रूह है वो इसमें मौजूद नहीं, ये निजाम जमहूरियत के उन तमाम उसूल और कवायद और जवाबित जो दुनिया में राइज हैं उनके मुताबिक नहीं है, लिहाजा इसको असल ट्रैक पर लेकर आना है। ये दो फिक्रें बन गई हैं और जिसमें 98% जो पाकिस्तान की आबादी है वो इस वक्त इस नतीजे पर पहुंच गई है और जो पहले से तरस रही थी इस इंतजार में थी कि कोई फर्द आए जो इसमें लीडिंग रोल ले। और इत्तेफाक की बात है कि इसमें पाकिस्तान तहरीक इंसाफ और पाकिस्तान अवामी तहरीक ने एक लीडिंग रोल ले लिया है और अवाम इसके साथ हैं। ये ना समझे कि जो तादाद आपको नजर आ रही है जिसको कोई कहता है 3,000 4,000, मुझसे भी एक साहब बहस कर रहे थे, कह रहे थे जी 3,000 और 5,000 के करीब 10,000 के करीब लोग हैं। मैंने कहा भाई अजीब बात है, अगर 5,000 10,000 लोग हैं तो इसके लिए एडिशनल 40,000 पुलिस वाले पंजाब से क्यों मंगवाने पड़े। यानी 40,000 पुलिस जो इस्लामाबाद की पुलिस है जो वहां पर FC है वो अलग है, लेकिन आपको 40,000 एडिशनल पुलिस वाले जो पंजाब से मंगवाने पड़े वो क्यों मंगवाने पड़े। जो बुनियाद और असास बनी है इस तहरीक की वो दो मेन बातें हैं। पहली बात के इंतखाबात में इस वसी पैमाने पर धांधली हुई जिसकी मिसाल पाकिस्तान की तारीख में नहीं मिलती, मीडिया ने उसको कोट किया, पहली मर्तबा जीतने और हारने वाली तमाम जमातों ने इस बात पर इत्तेफाक किया कि बड़ी वाइड स्प्रेड धांधली हुई है और इतनी धांधली हुई है यानी बैलेट पेपर जो है ना वो आम प्रिंटिंग प्रेसेस में छप रहे थे। और उसके बाद तीन तरह की धांधली जो मीडिया ने भी बताई, लोगों ने भी उसको तस्लीम किया, एक इलेक्शन से पहले धांधली हुई, एक इलेक्शंस के दौरान धांधली हुई और एक इलेक्शन के बाद धांधली हुई। इलेक्शन से पहले जिन लोगों को नामजद करना था, लगाना था रिटर्निंग ऑफिसर के तौर पे या पोलिंग स्टेशंस पर, वो धांधली के तहत नामजद हुए। और दूसरा जिस वक्त इलेक्शंस हुए वोटिंग में धांधली हुई, लोगों को पता ही नहीं उनके वोट तीन तीन चार चार जगह कास्ट हो गए। और फिर इलेक्शन के बाद जब नतीजे आए वो नतीजे भी बदल दिए गए, जीतने वाले कैंडिडेट की जगह हारने वाले का और हारने वाले की जगह जीतने वाले का। और अभी तो हमारे जो साबका एडिशनल सेक्रेटरी थे इलेक्शन कमीशन के, उनके भी बड़े वाजे तफसील उन्होंने बयान कर दिए इस सिलसिले में। तो इलेक्शन का प्रोसेस खुद एक बहुत बड़ा सवालिया निशान बन गया है, ये एक बहुत सीरियस बात है और ये मामूली बात नहीं कि इख्तदार में होने के बावजूद, जब भी इख्तदार में होता है इख्तदार में पार्टी बहुत असरात मुरतब करती है आपके इलेक्शन कमीशन के ऊपर या अदलिया के ऊपर बहुत मुअसर होती है, उनके खिलाफ बात करना कोई खाला जी का घर नहीं। लेकिन इसके बावजूद जो साबका एडिशनल सेक्रेटरी थे उन्होंने जो बात की, कम अज कम मेरे उसमें सोच के मुताबिक मेरे ओपिनियन में कम अज कम यह बात एक सवालिया निशान इतना बड़ा उठा रही है कि तहकीकात की जरूरत बहुत जरूरी है कि ऊपर से लेकर नीचे तक जो लोग एतराजात कर रहे थे इलेक्शन प्रोसेस के ऊपर उनकी बात को अहमियत दी जाए और पूरे प्रोसेस को स्क्रूटिनाइज किया जाए और उसको देखा जाए कि कहां कहां पर। ये तो अभी बातें थोड़ी सी निकली हैं, जब उसके तफसील में जाएंगे तो बहुत सारी बातें निकलेंगी।
जी, बहुत बहुत शुक्रिया
की जरूरत है ये इलेक्शन प्रोसेस।
जी, हम आपकी तरफ आएंगे सैनी साहब, दोबारा आएंगे आपकी तरफ,
वाक्य पेश हुआ है।
जी, हम आपके आपसे गुफ्तगू हमारी और होगी। इस वक्त मोहम्मद फैसल खान साहब से राबिता बरकरार हुआ है। खान साहब अस्सलाम वालेकुम। खान साहब की आवाज हम तक नहीं आ रही है, चलते हैं कराची। आगा बस हुसैन साहब, जनाब इस वक्त बहरहाल एक चीज जो बिल्कुल वाजे है वो ये है कि सियासी जमातें दो हिस्सों में तकसीम हो चुकी हैं। एक तरफ तहरीक इंसाफ और पाकिस्तान अवामी तहरीक है, इनके साथ कुछ जमातें हैं, लेकिन ज़्यादा जमातें जो हैं वो हुकूमत के साथ में हैं। पीपल्स पार्टी जो हिजब इख्तलाफ की सबसे बड़ी जमात है वो हुकूमत की पुश्त पे खड़ी है, मुत्तहदा कौमी मूवमेंट, और जहाँ तक मजहबी जमातों का सवाल है तो जमात इस्लामी भी मजहबी जमात है, जमीयत उलमाए इस्लाम फे, इन्होंने भी जो है वो नवाज़ शरीफ की हिमायत का ऐलान किया है। खुर्शीद शाह साहब ने साफ और वाजे लफ्ज़ों में ये कहा है कि नवाज शरीफ साहब इस्तीफ़ा नहीं देंगे, ये पार्लियामेंट का फैसला है, और पार्लियामेंट में इन जमातों की अक्सरियत है। ऐसे में ये जो दूसरा वो महाज जो हुकूमत को हटाना चाहता है, आपको कमज़ोर नज़र नहीं आ रहा है?
देखिए मैं आपकी खिदमत अर्ज करूँ,
जी
आप भी माशाल्लाह दानिश्वर हैं। देखिए खुर्शीद शाह के बारे में तो आप भी जानते होंगे कि ये एक बड़ा करप्ट आदमी है और ये सक्खर का रहने वाला है। इसके इसको आम तौर पे लोग कहते हैं मीटर रीडर। बुनियादी तौर पे ना तो ये हिजब इख्तलाफ का आदमी है, ये बुनियादी तौर पर नवाज शरीफ का आदमी है। और आपको मालूम है कि पार्लियामेंट में जिस किस्म की हिजब इख्तलाफ मौजूद है वो भी आपको मालूम है अच्छी तरीके से। तो इसने जो जुमले कहे हैं कि पार्लियामेंट ने ये फैसला किया है कि वो इस्तीफा न दें, इसकी क्या हैसियत है? जबकि मैंने आपके बताया कि ये हिजब इख्तलाफ का बाहर तो एक यकीनी तौर पर रहनुमा है, लेकिन इसको कोई तस्लीम नहीं करता। दूसरी बात ये कि MQM जो है वो उसकी पोजीशन जो है वो नीमे बरू है नीमे दरू है, वो देख के इंतजार कर रहे हैं कि सूरत हाल क्या है। बल्कि अल्ताफ साहब का बयान ये भी तो आया जो मैंने आपकी खिदमत में पेश किया है कि जनाब वजीर आजम साहब अपनी जगह किसी दूसरे को ले आए, यानी इसहाक डार को ले आए या चौधरी निसार को जाके वजीर आजम बना दें। ये तो बयान तो आपकी खिदमत में पेश किए जा चुके हैं। अब दूसरी बात है असफ़ंद यार वली खां के बारे में, आपको मालूम है कि मलेशिया में इन्होंने कितना बड़ा इन्वेस्टमेंट किया, कहाँ से पैसा आया। आप पख्तून खैबर पख्तूनख्वा में चले जाइए, इनको एक वोट इनको से लोग इतनी नफरत करते हैं ये अवामी नेशनल पार्टी से कि मैं उसका इजहार इस TV के छोटे से प्रोग्राम में नहीं कर सकता। इनकी भी कोई हैसियत नहीं है। जमात इस्लामी जो है वो बुनियादी तौर पर तहरीक इंसाफ के साथ शामिल थी और उन्होंने बाकायदा मखलूत हुकूमत भी बनाई थी। अब जहाँ तक के फजल रहमान का ताल्लुक है तो फजल रहमान साहब इस्लाम को बेचते हैं, उनका कोई दीन धर्म नहीं है। जहाँ वो अपने मफाद देखते हैं, मेरे पास ऐसी किताबें मौजूद हैं कि जिसमें इनके बारे में क्या क्या चीज़ें लिखी गई हैं। लेकिन मैं फिर भी आपसे अर्ज कर रहा हूँ कि जो हुकूमत के साथ जो लोग हैं ये वही लोग हैं कि जिन्होंने बेपनाह करप्शन किया। आसिफ जरदारी के बारे में आपकी क्या राय है? आसिफ जरदारी ने 5 साल हुकूमत की है और जितना पाकिस्तान के इदारों को तबाह किया, ये मैं नहीं कह रहा हूँ, आप जितने भी अखबार हैं पुराने, आप फाइल अभी कोई 5 साल का वो कोई ज़्यादा बड़ा अरसा नहीं हुआ है, आप पूरे अखबार की फाइल उठा के देख लें, पूरा मुल्क तबाह हो गया, पूरे मुल्क की मैशियत तबाह हो गई, समाजी रिश्ते टूट गए। ये सारा जो है ना आसिफ जरदारी साहब की पीपल्स पार्टी ने किया। भुट्टो साहब के जमाने में पीपल्स पार्टी ऐसी नहीं थी, वहां पे नजरियाती कारकुन थे। आज पीपल्स पार्टी के पास कोई नजरियाती कारकुन नहीं है, ये सब लूट खसोट करते हैं। एक एक नौकरी PIA में 19-19 लाख की फरोख्त हुई है। क्या आप नहीं जानते कि इनके खिलाफ मुकदमे तैयार हैं? क्या FIA ने इनके खिलाफ फाइलें नहीं बनाई हैं? ये एक्चुअली अपने मुकदमात से डरने की वजह से, खौफजदा होने की वजह से, इनके दो ख्याल हैं। मैं आसिफ जरदारी साहब के ख्याल बताता हूँ। ये चाहते हैं कि इस किस्म का हड़भंग रहे, और हड़भंग की सूरत में यह है कि आसानी से या तो मुल्क से निकल जाएं और फिर ये मुकदमात का ये सामना ना कर सके। यही वजह है कि खुर्शीद शाह को वो इस्तेमाल कर रहे हैं। खुर्शीद शाह जो है ना वो खुद भी इनके पास कई फाइलें बनी हुई हैं इनके खिलाफ। तो ये वो लोग हैं असफ़ंद यार वली खां के जिन्होंने बेपनाह चोरियां की हैं, जिन्होंने मुल्क को लूटा है, और मुल्क के जितने भी वसाइल थे उन्होंने अपनी ज़ात के लिए इस्तेमाल किए हैं, अपनी पार्टी के लिए इस्तेमाल किए हैं। तो चुनाचे ये लोग सपोर्ट कर रहे हैं, ये जरा मैदान में आकर जरा सा धरने में बैठे हैं, देखिए लोग उनके साथ क्या करते हैं। ये बिल्कुल वो तहरीक है जो भुट्टो साहब के जमाने में PNA में की शुरू हुई थी, और भुट्टो साहब ने भी यही कोशिश की थी कि अपने कारकुनों को सड़क पर लेकर आए ताकि तसादुम हो। भुट्टो साहब इसमें कामयाब नहीं हो सके। आज भी साद रफीक उनको ये मशवरा दे रहे हैं कि हमारे जो मुस्लिम लीग के कारकुन है बाहर आए। मुस्लिम लीग के कारकुन अव्वल पे तो खौफजदा हैं, और अगर ये बाहर भी आ गए तो जो तसादम होगा तो उससे जाहिर है कि मुल्क में एक ऐसी अफरा तफरी, ऐसा क्योटिक कंडीशन पैदा होगी। तो जाहिर है कि फिर तो आपको मालूम है कि पाकिस्तान जो है एक सिक्योरिटी स्टेट है, और फिर फौज को लामाला आना पड़ेगा। तो ये गलतियां वही कर रहे हैं कि जो जुल्फकार अली भुट्टो ने की थी कि ये अपने कारकुनों को ला के तसादम की राह इख्तियार करें। लेकिन अब देखिए, मैंने आपसे पहले भी अर्ज किया कि ये जिस जमहूरियत की बात कर रहे हैं, और अभी मेरे फाजिल दोस्त जो लंदन में बैठे हुए थे उन्होंने बिल्कुल सही कहा, ये जमहूरियत नहीं है। पाकिस्तान में लड़ाई हो रही है स्टेटस को और नॉन स्टेटस को के। एक वो तबका है कि जो चाहता है कि ये इस्तेहसाली निज़ाम, लूटने खसूटने का निज़ाम, चोरी करने का निज़ाम, ये निज़ाम जो है वो बरकरार रहे। और दूसरा तबका जो है जो जिसकी तादाद मेरा ख्याल है 90% से ज़्यादा है पाकिस्तान में, वो तब्दीली चाहता है, गुरबत मिटाओ तब्दीली चाहता है, वो चाहता है रोज़गार मिले, लोग चाहते हैं कि मेरिट की बुनियाद पर हो, लोग चाहते हैं कि पाकिस्तान के आइन में एक पहली शिख से लेकर 80 शिख तक यही लिखा है कि लोगों को उनके हकूक मिलेंगे, उनको उनको रोजगार मिलेगा, उनको मुनसिफाना तौर पर जिंदगी गुजारने का हक हासिल होगा, उनको तहफ़ मिलेगा। आप मुझे ईमानदारी से बताइए, पाकिस्तान के किसी कोने में चले जाइए, क्या पाकिस्तान में आवाम को तहफ़ हासिल है? सिर्फ ये बड़े बड़े लोग हैं जिन्होंने 50-50 गार्ड रखे हैं अपने घरों के सामने, वही महफूज हैं, बाकी आवाम जो है वो तो बेचारे तहफ़ का कोई तस्वीर भी नहीं कर सकते। फिर इसके अलावा ये भी, मैं पार्लियामेंट के बारे में भी सुन लीजिए, 70 अरकान हैं मुस्लिम लीग नून के जो इनके खिलाफ हैं, ये जरा पार्लियामेंट में जरा बात करके तो देखें, 70 अरकान जो है तैयार हैं इन लोगों के साथ मिलने के लिए। तो ये सूरत हाल हो रही है। मैं फिर एक बार आपकी खिदमत में मैं रिपीट कर रहा हूँ और आपके तवसुत सुनने वालों को कि पाकिस्तान में इस वक्त जो जंग है वो इंसाफ के हुसूल की जंग है, वो हकीकी जमहूरियत की तरफ जंग है, और ये जंग उन लोगों के खिलाफ है जो मुरूसी सियासत कर रहे हैं कि मैं आऊंगा मेरे बाद आपकी बात। ये जो मिसाक जमहूरियत लंदन में हुआ था, मैं सर आपके आपके सामने बड़ी ईमानदारी से बात बता रहा हूँ, ये हुआ था इसलिए कि इस मिसाक के जरिए जो है हम आवाम को उनका आवाम का हक नहीं देंगे, हम आप अपने वसाइल से पैसों के जरिए जो है इख्तदार में आएंगे। दूसरा, इस मिसाक जमहूरियत में खुफिया तौर पर उन्होंने बात की थी कि हम फौज के पर काटेंगे। आप समझ रहे हैं मैं आपसे कितनी जिम्मेदाराना बात कर रहा हूँ कि फौज को हम मतलब उसको उसकी हैसियत को, उसकी ताकत को, उसकी कुव्वत को, उसकी तवानाई को हम करेंगे। ये एजेंडा किसका एजेंडा है? क्या पाकिस्तान की फौज के अंदर जो इतने दानिश्वर हैं, जो इतने तो बड़े राइटर हैं, जहां हमने नेशनल डिफेंस यूनिवर्सिटी में कोर्सेज किए हैं, क्या वो इन चीजों को समझते नहीं है? क्यों क्यों नवाज शरीफ की पॉलिसी जैसी इख्तदार में आते हैं वो फौरन हिंदुस्तान के आगे जाके उनके चरण छूते, उनके कदम छूते हैं? और ये वजीर आजम कैसा था कि जो हिंदुस्तान गया, चलिए हिंदुस्तान से ताल्लुकात में कोई बुराई बात नहीं है, पड़ोसी है, अच्छी ताल्लुकात होने चाहिए, सब मुल्कों के साथ ताल्लुकात हैं, ये वहां पर बहसियत एक वजीर आजम का गया, इसने मित्तल से मुलाकात की जो कि वहां का सबसे बड़ा जिम्मेदार भी, बड़ा बड़ा सरमादार भी है और स्टील मिल में वो काम करता है, अपने बेटे को लेके गया। ये पाकिस्तान का वजीर आजम, हालांकि मित्तल को अगर मिलना तो इनके पास आता, ये वहां पर गया, जाने के बाद उसने बिजनेस की बातें की। फिर इसके बाद एक अखबार नवीस ने मुझे दिल्ली से बताया कि नवाज शरीफ ने जब 1-to-1 मुलाकात की तो इसने एक ऐसे जुमले कहे पाकिस्तान से मुतालिक कि मैं आपके इस तबस्सुम से नहीं कहना चाहता। इसकी सारी बातें रिकॉर्ड हुई हैं। आज जो लोग इसके खिलाफ जमा हुए हैं वो इसी वजह से जमा हुए हैं कि ये शख्स तो सिक्योरिटी थ्रेट बन गया, नवाज शरीफ इज नाउ सिक्योरिटी थ्रेट टू पाकिस्तान। तो कैसे कैसे पाकिस्तान की फौज बर्दाश्त कर लेगी? ये मुल्क जो 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 कायम हुआ है, क्या ये कायदे आजम के ये वारिस है? कायदे आजम तो एक ईमानदार आदमी थे और ईमानदारी से उन्होंने मुल्क बना के आपको दे दिया। ये इन लोगों के लिए थोड़ी था कि आसिफ जरदारी जैसे लोग आएंगे लूट खसोट करेंगे या ये लोग आएंगे नवाज शरीफ जैसे। और फिर बताऊं मैं आपसे एक और बात, ये क्यों मतलब घबराए हुए हैं? इनके इनका भाई शहबाज शरीफ, जिसके बारे में आज फैसला आ गया है कि ये बाकायदा शामिल थे कत्ल में, जो 16 अफराद को 16-17 जो उनको जो कत्ल किया गया है मॉडल टाउन में, अब ये फांसी का फंदा अपने सामने देख रहे हैं। भुट्टो को आपने एक आदमी के कत्ल पे जिसपे के अदालत डिवाइडेड थी आपने फांसी पे चढ़ा दिया, अब ये क्या ये बच जाएंगे? ये वो सूरत हाल है। और मैं आपसे बड़ी ईमानदारी से बता रहा हूँ बहसियत एक सीनियर साहबी के पाकिस्तान में ये जमहूरियत कभी ऐसी नहीं थी। ये जमहूरियत थोड़ी है, ये तो बादशाहत है, ये तो मुगलों के जमाने की बादशाहत है कि जो इनकी मर्जी आए वो करें, पार्लियामेंट रबर स्टैंप है, किसी की हिम्मत नहीं है जो इनके खिलाफ बोल सके। नवाज शरीफ साहब इंतहाई इंतकाम पसंद आदमी है, किस तरीके से उन्होंने मुशर्रफ साहब के हवाले से पाकिस्तान को बदनाम किया, पाकिस्तान की फौज को बदनाम किया। तो क्या आप क्या समझते हैं? मैंने पहले भी आपसे अर्ज किया कि पाकिस्तान एक सिक्योरिटी स्टेट है, पाकिस्तान कोई एक आम स्टेट नहीं है, पाकिस्तान सिक्योरिटी स्टेट है, और सिक्योरिटी स्टेट में ये उन्हीं कुव्वतों को चैलेंज कर रहे हैं। मेमो गेट क्या था? मेमो गेट में हुसैन अकारी ने क्या कहा था अमेरिकन से, क्या CIA से कहा था कि पाकिस्तान के आर्मी के विंग्स को जो है वो क्लिप कर दिया जाए? ये साहब मैं आपसे अर्ज कर रहा हूँ क्योंकि आपका प्रोग्राम इंतहाई कीमती होता है, हमका प्रोग्राम एक इंतहाई बाखबर खबरों पर मुश्तमिल। मैं और भी बातें बताना चाहता हूँ इनके बारे में मैं, लेकिन मैं कम अज कम उन लोगों का जरूर हामी हूँ जो गरीबों का है, मुफ्लिस लोगों का है, जो बेचारे कमजोर लोग हैं जिनको समाज में कोई हैसियत नहीं मिलती, और ऐसी तादाद 90% है। और जिन पॉलिटिकल पार्टी की बात आप फरमा रहे हैं, मैं आपसे अर्ज कर रहा हूं कि ये वक्त का इंतजार कर रहे हैं, ये सब मानिंदे कोहर एक दिन गायब हो जाएंगे, इनकी कोई हैसियत भी नहीं होगी, और सिर्फ वो कुव्वतें रह जाएंगी जो पाकिस्तान में इंसाफ चाहती हैं, حقیقی جمہوریت چاہتی ہیں، لوگوں کو ان کی میرٹ کی بنیاد پر زندگی گزارنا چاہتی ہیں، اور یہ جو پورا نظام ٹوٹ پھوٹ ہو چکا ہے اور پورا نظام جو منتشر ہو چکا ہے پاکستان کے اندر، جس میں ایک آدمی کو بھی مطلب تحفظ حاصل نہیں ہے، یہ نظام جو ہے اب چلنے والا نہیں ہے۔
بہت بہت شکریہ، بہت بہت شکریہ آغا مسعود صاحب۔ اور ناظرین، ہم یہاں آپ کو بتاتے چلیں کہ ہمارے ساتھیوں نے بہت کوشش کی ہے کہ پاکستان کی حکمراں جماعت مسلم لیگ نون یا اس کی حامی جماعتوں میں سے کسی جماعت کے کسی رہنما سے یا ان کی حامی کسی صحافی سے ہمارا رابطہ ہو جائے، لیکن رابطہ برقرار نہیں ہو سکا۔ اس لیے اگر گفتگو یک طرفہ ہو رہی ہے تو ظاہر ہے کہ اس کے لیے ہم ذمہ دار نہیں ہیں، ہمارا کام تو صرف سوال کرنا ہے۔ حسینی صاحب، لندن اسٹوڈیو چلتے ہیں۔ حسینی صاحب، آپ کی جو گفتگو تھی اسی کے تناظر میں ہم آپ سے سوال کرنا چاہیں گے۔ دو باتیں آپ نے اپنی گفتگو میں کہیں، ایک تو آپ نے یہ بتایا کہ جو تحریک انصاف ہے اور پاکستان عوامی تحریک ہے، اس کے ساتھ مذہبی جماعتیں بھی ہیں، تو مذہبی جماعتیں تو ادھر بھی ہیں۔ بہرحال، جماعت اسلامی پاکستان ایک مذہبی جماعت ہے، مذہبی سیاسی جماعت ہے، اس کے علاوہ دیگر مذہبی جماعتیں ہیں، جمعیت علماء اسلام، وہ بھی نواز شریف کی پشت پہ کھڑی ہیں، ایک بات۔ دوسری بات یہ کہ آپ نے دھاندلی کے حوالے سے اپنی گفتگو میں جو یہ کہی، آپ نے بتایا کہ تین مرحلوں میں دھاندلی ہوئی۔ پہلا مرحلہ ریٹرننگ افسروں کی تعیناتی کا تھا، اس میں جو تھانے دار وغیرہ کی تعیناتی کا مسئلہ تھا، اس میں اپنے مطلب کے لوگ لائے گئے۔ دوسرا مرحلہ آپ نے بتایا کہ دھاندلی کا ووٹ کاسٹ کرنے میں دھاندلی ہوئی، کہ ایک ایک آدمی کا ووٹ چار چار جگہوں سے دیا گیا اور خود اس شخص کو ووٹ نہیں دینے دیا گیا، اس کی جگہ پہ دوسرے لوگوں نے ووٹ دیا۔ تیسرا مرحلہ ووٹوں کی گنتی میں دھاندلی کی گئی۔ تو یہ جو دو مرحلے ہیں، آخری دو مرحلے، کہ ووٹ کاسٹ کرنے میں دھاندلی ہوئی اور ووٹوں کی گنتی میں، تو یہ جو دونوں دھاندلیاں ہیں، ان دونوں دھاندلیوں میں ایک ہی جماعت کے لوگ تو نہیں ہو سکتے ہیں۔ ہم نے یہ محسوس کیا کہ ہمارے خلاف دھاندلی ہوئی ہے ووٹ کاسٹ کرنے میں، تو ہم نے ووٹوں کی گنتی میں دھاندلی کی، تو پھر اس دھاندلی سے تو ہارنے والا بھی نہیں بچا ہے۔
جی درست کہا میرے بھائی آپ نے، جس طریقے سے صورتحال ابھی سامنے آئی ہے، جو افضل خان صاحب نے، جو ایڈیشنل سیکرٹری تھے الیکشن کمیشن کے، سابقہ ایڈیشنل سیکرٹری، انہوں نے بڑے واضح طور پہ کہہ دیا ہے کہ فخر الدین جی ابراہیم جو الیکشن کمیشن کو لیڈ کر رہے تھے، انہوں نے جو آفیسر تعینات کرنا چاہے، چیف جسٹس، سابقہ چیف جسٹس نے اس میں ڈائریکٹ مداخلت کی اور ان کو برطرف کر، ان کا جو ہم کہہ رہے ہیں وہ سارے نامزد ہوں گے اور وہی افراد لگائے گئے۔ اس کے علاوہ آپ دیکھ لیں، کل امین فہیم صاحب جو کہ بڑے سرکردہ اور بڑے یعنی بلند پایا لیڈر ہیں پاکستان پیپلز پارٹی کے، وہ کہتے ہیں کہ جی آپ کے چیف الیکشن کمشنر صاحب کا چیف جسٹس جو ہے وہ ایک ریٹرننگ آفیسر کے پاس 3 گھنٹے کے لیے آئے الیکشن کے دور میں، کیا کام ہے چیف جسٹس کا ایک ریٹرننگ آفیسر کے پاس آنے کا؟ لیکن وہ یہ اظہار من الشمس ہے کہ یہ لوگ وہاں پہ، صرف یہ نہیں تھا کہ غلط الیکشن ووٹس ڈالے گئے، اس کے ساتھ ساتھ مل کے پورے پورے بیلٹ باکسز چینج ہو گئے ہیں، بیلٹ پیپرز باہر پرنٹ ہوئے ہیں، پرنٹنگ پریس، عام پرنٹنگ پریسز میں جعلی بیلٹ پیپرز پرنٹ ہوئے ہیں اور ان سے بھر کے جناب وہ جا کے ٹھپے لگا کر اور پلس مائنس کر کے سارا کچھ وہ کر دیا۔ اس میں پارٹیوں کا جہاں تک ملوث ہونا ہے، یہ تحقیقات ہونی چاہیے، لیکن مشینری بالکل ملوث تھی۔ اور ہم دیکھ رہے ہیں نواز شریف کو جو بلٹ پروف کاریں باہر سے آئیں، اور مطلب ہے اور کئی چیزیں، یہ مطلب ایک بہت چیزیں جو تحقیقات ڈیٹیل میں، جس کی تحقیقات ہونی چاہیے، یہ ایک بہت ہی ایک گھناؤنے طریقے سے اور بڑے ٹاپ لیول پہ پورا آپ کا الیکشن پروسیس زیر سوال چلا گیا۔ یہ یعنی آپ کی ایک دھاندلی ہوتی ہے، ایک حلقے میں دھاندلی کی، ایک فرد نے دھاندلی کی، اس نے جناب کو بیلٹ باکسز غائب کر دیے، پاکستان میں ہوتا رہے، لیکن اس بڑے پیمانے کے اوپر دھاندلی ہونا اور اتنی بڑی بات ابھی نکل کے آ جانا، ابھی تو گورنمنٹ میں چونکہ یہ لوگ ہیں کسی کی ضرورت نہیں ہو رہی ہے۔ آپ نے ماڈل ٹاؤن کا سانحہ دیکھ لیا کہ جہاں منہ میں گولیاں ماری گئی اور آج تک وہ ایف آئی آر درج نہیں ہو پا رہی، جب تک کہ جبکہ سیشن جج نے بھی اس کا حکم دے دیا، آج ہائی کورٹ نے بھی دے دیا، لیکن یقین مانیے ہائی کورٹ کے آرڈر کے باوجود نہیں ہوگا۔ دوسری طرف جب سپریم کورٹ کہہ رہی ہے کہ آپ نے یہ سیارہ دستور کو خالی کرائیں، تو 24 آورز کے اندر پوری گورنمنٹ، فیڈرل گورنمنٹ کی مشینری، وزیر داخلہ حرکت میں آ گئے کہ ہم اب اس کو خالی کریں۔ 24 گھنٹے میں اس فیصلے، جہاں اپنی مرضی کا کام کی بات ہو وہاں 24 گھنٹے میں عمل درآمد ہوتا ہے۔ عدلیہ اس وقت عمل نہیں کر رہی، عدلیہ زیر کنٹرول ہے، اس طریقے اگر عدلیہ نے اپنا رول آزادانہ اور منصفانہ طور پر پلے کیا ہوتا، آج یہ صورتحال نہ ہوتی۔ اقتصادی صورتحال کو دیکھ لیں تو وہ ابتر ہے، امن و امان کی صورتحال وہ ابتر ہے، یعنی ایک مین پارٹی پاکستان عوامی تحریک جو ہے ان کے افراد کو 16 افراد کو شہید کر دیا گیا، اس سے کہیں زیادہ لوگ اس وقت جیلوں میں ہیں، آپ دیکھ رہے ہیں 5-5 پولیس والوں نے ایک فرد کو پکڑا ہوا ہے، جب پکڑا ہوا ہے تو وہ گرفتار ہے، اور گرفتار آدمی کو ایک اور پولیس والا ڈنڈے مار کے ان کی ٹانگیں توڑ رہا ہے، ان کے ہاتھ توڑ رہا ہے، بازو توڑ رہا ہے، یہ کیا کہتی ہے شرعی قانون کیا کہتا ہے، دین کا قانون کیا کہتا ہے، پاکستان کا قانون کیا کہتا ہے، جس کی وہاں پہ فوٹیج موجود ہے اتنے بڑے ظلم کا، اس کا بالکل انتظام کو درست کرنے کی ضرورت ہے۔ اس وقت آپ کی تمام نظام، اقتصادی نظام دیکھ لیں زیرو پہ آ چکا ہے، فائنینشلی پاکستان کی صورتحال دیکھ لیں، یہ باہر کی ایڈ سے جو ایک کھا رہے ہیں اور اس کو تقسیم کرنے کے لیے، آپ نے کہا کہ پارٹیاں ساری ایک طرف ہیں، پارٹیاں کیوں نہ ایک طرف ہوں، جب باہر سے مکھن آتا ہے وہ تقسیم برابر میں، ان کو بھی بیچ میں حصہ مل جاتا ہے، ایک ہڈی ان کو بھی پڑ جاتی ہے، یہ دو پارٹیاں وہ آئی ہیں وہ کہتی ہیں نہ ہم کھائیں گے نہ کسی کو کھانے دیں گے، ہم نظام کو درست کرنے کی بات کریں گے، کہاں تک یہ کرتے ہیں یہ ایک الگ مسئلہ ہے، کہاں تک یہ کرتے ہیں، لیکن جو نعرہ انہوں نے بلند کیا جس انداز میں بلند کرا ہے، میرے خیال میں ان کے کھانے پینے کی گنجائش نہیں رہے گی، کیونکہ ابھی عوام کو جس طریقے سے آنے کی صورتحال پیدا ہو گئی ہے، یہ آئندہ بھی عوام آتے رہیں گے، عوام کو یہ حوصلہ ان دو پارٹیز نے اور ان کے اتحادیوں نے اس پہلی مرتبہ پاکستان میں لوگوں کو یہ شعور دے دیا ہے کہ ہم لوگ ایک کام کر سکتے ہیں، ہم میدان میں آ سکتے ہیں۔ دیکھیے اگر دنیاوی سسٹم کو دیکھا جائے ہر جگہ چیک اینڈ بیلنس ہوتا ہے، مجھے بتائیے پاکستان کی اسمبلی کے اوپر کیا چیک اینڈ بیلنس ہے، جو اقتدار میں آ جاتا ہے اس کے اوپر کیا چیک اینڈ بیلنس ہے، قانون میں ہوگا آئین میں ہوگا، پریکٹیکلی کہیں نہیں ہوتا ہے، جو آ گیا کہتے ہیں اس کہتے ہیں ہم انتقام کی سیاست پہ نہیں یقین رکھتے، لیکن کرتے کیا ہیں، وہ کہتے ہیں بھائی 5 سال ہمیں گزارنے دو، 5 سال تمہیں گزارنے دیں گے، تم میرے مسئلوں کو نہیں چھونا میں تمہارے مسئلوں کو نہیں چھوؤں گا، فرینڈلی پولیٹکس سارے ملے ہوئے، وہ کہتے ہیں نورا کشتی ہو رہی ہے میرے بھائی، اس صورتحال کو بہتر کرنے کے لیے جس خطرہ میں دیکھ رہا ہوں، میں ایک اور پوائنٹ کی طرف آپ کی توجہ دلانا چاہتا ہوں، اس وقت جو خطرہ ہے وہ بیسک جو خطرہ پاکستان کو لاحق ہو سکتا ہے، بڑے ایک پتلی دھار کے اوپر اس پولیٹکس چل رہی ہے، وہ تیسری قوت جو ہے فوج جو ہے اس کی مداخلت کا ہے، فوج اگر آ جاتی ہے تو پھر کیا صورتحال، اگر کوئی صالح فرد آ گیا، اگر کوئی اچھا فرد آ گیا اور اس نے اس کو ٹھیک کرنا چاہا، میرے خیال میں فوج ڈائریکٹلی انوالو نہیں ہوگی پولیٹکس میں جب تک مجبور نہ ہو جائے، لیکن اگر مجبور ہو جاتی ہے اور اس کو مجبور کر دیا جاتا ہے، اس لیول تک پہنچا دیا جاتا ہے کہ نظام کو درست نہیں کرنا چاہتا، مجبور ہو کے اگر وہ آ گئی تو پھر ضرورت اس امر کی ہے کہ ہمیں یہاں پر اپنے ملک میں یہ دیکھنا ہوگا، عوام کی یہ قوت جو اکٹھی ہو رہی ہے، طاہر القادری کے عوامی تحریک کی صورت میں، مجلس وحدت مسلمین کی صورت میں، سنی اتحاد کونسل میں، جو کہ سنی شیعہ دونوں مکاتیب فکر کے جو اکثریت ہے وہ ان لوگوں کے ساتھ وابستہ ہے، جو عملی جو ایکٹیوسٹ لوگ ہیں وہ ان کے ساتھ وابستہ ہیں، لبرلز میں عمران خان کی صورت میں، اور مجھے یقین ہے کہ اگر یہ پروسیس آگے چلا ایک قسم کا سول تبدیلی لانے کے چانسز زیادہ نظر آ رہے ہیں، فوج ان حالات میں جبکہ تخریب کاری کے مسائل اٹھے ہوئے ہیں، فرقہ واریت کے مسائل اٹھے ہوئے ہیں، ان حالات میں اقتدار کو اپنے ہاتھ میں لینے کی ایک اور مصیبت اپنے گلے ڈالنے کی کوشش نہیں کرے گی، لیکن اگر سول انتظامیہ آتی ہے فوج کی بیکنگ اس کو حاصل ہے اور فوج کو وہ بیکنگ دے رہے، ضرب عزم ہو رہا ہے اور اس طرح کے ایکشنز کی ضرورت ہے، سلیپر سیلز جو بنائے گئے ہیں ابھی، آپ دیکھیے میں چھوٹی سی ایک مثال دوں گا، پنجاب گورنمنٹ کے جو وزیر داخلہ ہے، سابقہ وزیر داخلہ، وہ فرقہ واریت پھیلانے والی ایک تنظیم کے آشیرواد سے وہ آ کر اقتدار میں آئے ہیں، اور جب ان کو ہٹایا گیا ثناء اللہ صاحب کو، ان کے بعد رانا مشہود جو آئے، رانا مشہود بھی اسی جماعت کے آشیرواد، کیا بات ہے، پاکستان کی پنجاب کے صوبے میں اور کوئی ایسا فرد حکمران جماعت میں موجود نہیں جس کو اس تخریب کاری میں ملوث، اور جو تخریب کاری کی وہ کرتی ہے اور پھر کاواریت پھیلانے کی بات کرتی ہے، اس کے آشیرواد حاصل نہ ہو، کیا وہ کوئی فرد موجود نہیں ہے؟ نہیں، کیا اس وقت پنجاب میں نہیں ہو رہی تخریب کاری، لیکن کیا سلیپر سیل تیار نہیں کیے جا رہے، کیا ایسے وہ ڈگ ان نہیں کر رہے اس وقت جو کہ موقع پہ باہر نکلیں گے، ان چیزوں کو مد نظر رکھنے کی ضرورت ہے، یہ وقت آ گیا ہے کہ اس وقت ناؤ اور نیور، کیونکہ ابھی اگر سستی کی گئی، ابھی اگر کاہلی کی گئی، لوگ خوف زدہ ہیں ان لوگوں کے خلاف بات کرنے کے، تخریب کاروں کے خلاف اٹھنے سے لوگ کاسر ہو رہے ہیں، آپ کی فوج کے جنرل ہیڈ کوارٹرز کو اٹیک کر رہے ہیں، ایئر فورس بیس کامرہ کو اٹیک کر رہے ہیں، نیول بیسز کو اٹیک کر رہے ہیں، اتنی ان کی جرات ہو گئی ہے، یہ ویسے نہیں، اس صورتحال میں سول انتظامیہ کو مضبوط کرنے کے لیے صالح افراد، متقی افراد، محب وطن افراد، اور ایسے افراد جو اصولوں کے اوپر ہوں، کیونکہ ہر جگہ موجود ہے، فوج میں موجود ہے، سول میں موجود ہے، بیوروکریسی میں موجود ہے، پولیٹیشنز میں موجود ہے، ان سب کو ایک پلیٹ فارم پر لانے کی ضرورت ہے، اور میرے خیال میں پاکستان تحریک انصاف اور پاکستان عوامی تحریک اور ان کی حامی جماعتیں اس وقت وہ جگہ فراہم کر رہی ہیں، یہ پلیٹ فارم اگر
بہت ہو گیا جناب
وطن عناصر کا، میرے خیال میں اس نظام کو اوور ہال کیا جا سکتا ہے۔
بہت بہت شکریہ حسینی صاحب، اور ناظرین یہاں ہم ایک بریک لیں گے اور اس کے بعد پھر گفتگو آگے بڑھائیں گے۔ بہرحال ناظرین، گفتگو ہو رہی ہے پاکستان کے موجودہ سیاسی بحران کے تناظر میں، اور اگر گفتگو حکومت کے خلاف یک طرفہ طور پر آگے بڑھ رہی ہے تو اس کے لیے ہم معذرت خواہ ہیں. ہم نے بہت کوشش کی کہ حکمراں جماعت مسلم لیگ نون یا اس کی حامی کسی جماعت کے کسی رہنما سے رابطہ ہو جائے، لیکن کسی سے تاحال رابطہ نہیں ہو سکا ہے، اور پروگرام کا وقت اپنے اختتام کے قریب پہنچ رہا ہے. تو بہرحال آغا مسعود صاحب، جناب وقت ہمارے پاس کم رہ گیا ہے، ہمارے پاس تقریباً 2.5 منٹ کا وقت ہے. اگر دیکھیں، تیسری طاقت کے آنے کا خدشہ ابھی حسینی صاحب نے بھی ظاہر کیا، آپ نے بھی یہ خدشہ ظاہر کیا تھا. یہ جو حکومت اور حکومت کی حامی جماعتیں ہیں، یہ تو بار بار یہ کہہ رہی ہیں کہ یہ تحریک چلائی ہی اسی لیے جا رہی ہے کہ جمہوریت کو ڈیریل کر دیا جائے. اگر تیسری طاقت آ جاتی ہے تو اس کی ذمہ داری کس پر ہوگی؟ کیا حکومت اور اس کی حامی جماعتوں کا یہ کہنا صحیح نہیں ہو جائے گا کہ یہ تحریک حکومت جمہوریت کو ختم کرنے کے لیے چلائی گئی؟ 2.5 منٹ کا وقت ہے ہمارے پاس.
دیکھیے پہلی مرتبہ تو میں آپ سے درخواست کر رہا ہوں کہ آپ یہ جملہ استعمال نہ کریں کہ یہ یک طرفہ پروگرام ہو رہا ہے. یہ یک طرفہ پروگرام نہیں ہو رہا ہے. یہ وہ سارے گفتگو جو ہم نے آپ کی خدمت میں آپ کے توسط سے سننے والوں کو پیش کی ہے، یہ وہ چیزیں ہیں کہ جو اخبارات میں شائع ہو رہی ہیں، اور ایسے اخبارات میں کہ جو حکومت کے طرفدار نہیں ہیں اور جو بنیادی طور پر بڑی ایمانداری سے غیر جانبدارانہ تبصرہ کر رہے ہیں. پہلی بات. دوسری بات یہ کہ بالفرض یہ ہے کہ اگر فوج آ جاتی ہے تو فوج تو میں نے آپ سے پہلے بھی کہا کہ پاکستان ایک سیکورٹی اسٹیٹ ہے. اگر پاکستان کا کاروبار جو پورے ملک کا نظم و نسق اگر کولیپس ہو جائے گا تو ظاہر ہے کہ ایک ہی قوت رہ گئی ہے، وہ پاکستان کی فوج ہے. وہ تو ضرور آئے گی. حالانکہ آپ کو معلوم ہے کہ چودھری نثار، شہباز شریف، نواز شریف دن بھر مطلب یہ کہ فوج کی خوشامد کر رہے ہیں. راحیل شریف کو باقاعدہ بلاتے ہیں، ان سے آج بھی راحیل شریف سے انہوں نے بات چیت کی ہے. میں یہ عرض کر رہا ہوں کہ فوج جو ہے وہ کسی پولیٹیکل پارٹی کی فوج نہیں ہے. وہ فوج جو ہے وہ پاکستان کی ہے، وہ اسلام کی فوج ہے. تو اس فوج کو تو یہ خود بخود باقاعدہ یہ کہہ رہے ہیں کہ صاحب ہمیں بچاؤ. لیکن کیسے بچائیں گے؟ میں آپ سے یہ بتا رہا ہوں، بڑے وسوخ سے بتا رہا ہوں کہ جو کچھ بھی بھیانک طریقے سے انہوں نے الیکشن میں دھاندلی کی ہے، میں آپ کو ایک صاحب کی مثال دے رہا ہوں اور آپ ان کو یقینی طور پر جانتے ہیں. وہ قمر دل
ایک منٹ سے کم وقت رہ گیا ہے ہمارے پاس.
سابق سیکرٹری الیکشن کمیشن تھے. ان کے آج کے کالم آپ اگر آپ پڑھیں تو آپ کو بڑا یہ چشم کشا کالم تھا. اس میں انہوں نے لکھا کہ کس طریقے سے نظم سیٹھی، کس طریقے سے جسٹس رندے، کس طریقے سے ایک اور جناب کیانی صاحب، جو فوجی کیانی نہیں بلکہ جسٹس کیانی، اور دو تین لوگوں کے، اور اس میں افتخار چودھری کو اور جسٹس رمدے کو انہوں نے کہا سب سے زیادہ جو مطلب کی دھاندلی کی ہے، اور سب سے زیادہ جو بیماری کے سارے طریقہ کار سے لوگوں کو بتایا گیا وہ یہ لوگ ہیں. تو آپ مجھے بتائیے کہ جو حکومت میں حکومت کے ساتھ رہے اور الیکشن کمیشن کے ساتھ رہے، وہ بھی مطلب یہ کہ یہ بات کہہ رہے ہیں کہ دھاندلی جو ہے بڑے وسیع پیمانے پہ ہوئی ہے، الیکشن کو خریدا گیا ہے، اور یہ لوگ جو ہیں یہ ایک قسم کے جعلی جمہوریت.
بہت بہت شکریہ، بہت بہت شکریہ جناب.
کیا ڈی ریل ہوگا پاکستان؟
بہت بہت شکریہ آغا مسعود حسین صاحب، بہت بہت شکریہ. ہمارا وقت بالکل اپنے اختتام کو پہنچ چکا ہے، اور پروگرام کے بارے میں ناظرین ہمیں آپ کے خیالات کا بھی انتظار رہے گا. اسی کے ساتھ اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.